नेपालको साहित्यिक कला संस्कृति क्षेत्रमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपालि हामी राखेको छौं आफ्नो खसखस गीतकार तथा निर्देशक यादव खरेलसँग। यादव खरेल अहिले अमेरिकी भ्रमणमा हुनुहुन्छ र यादव खरेल गीत तथा चलचित्र निर्देशन क्षेत्रमा कुनै अपरिचित नाम होइन, उहाँको यस क्षेत्रमा लामो यात्रा रहेको छ। त श्रोताहरू आउनुहोस्, उहाँसँग आफ्नो केही खसखस राखौं। नमस्कार, गीतकार तथा निर्देशक यादव खरेलज्यू, यहाँलाई खसखस.com तर्फबाट खसखस.com मा स्वागत छ।
हजुर, मेरो पनि हार्दिक अभिवादन छ यसका श्रोताहरू दर्शकहरूमा।
सुरु गरौं केही प्रश्नबाट। यादव खरेल भन्ने बित्तिकै दुईवटा भूमिका अगाडि आउँछन्, एउटा गीतकार यादव खरेल र अर्को निर्देशक यादव खरेल। तर आफूलाई गीतकारको रूपमा चिनाउन चाहनुहुन्छ या निर्देशकको रूपमा चिनाउन चाहनुहुन्छ?
यो चिनाउने भने चाहिँ व्यक्तिले भन्दा पनि उसको सृजनाले चिनाउने हो। अब तत्त्व क्षेत्रमा जस्तो तपाईँले भन्नुभयो, साहित्यिक क्षेत्रमा मलाई गीतको हिसाबले चिन्ने जति मान्छे छन् उनीहरूले त्यो हिसाबले चिन्ने भए, अब सिनेमा निर्देशन गरेको हिसाबमा निर्देशकको हिसाबले चिन्ने भए, त्यसै हुनाले यो एउटा भएपछि अर्को नहुनु भन्ने छैन। त्यसैले यो दुइटै कुरालाई सम्मिश्रण दुइटै मिलाएर चिन्ने जो क्रम छ त्यही नै अघि बढोस् भन्ने चाहन्छु।
गीतकार तथा निर्देशक त्यसो भए अब एकचोटि हामी दुई पाटो छँदा छँदै पनि कहिले हामी निर्देशक यादव खरेल भएर कुरा गरौँ त। यहाँले चेली बेटी, लोभी पापी, आँधी मेरी, प्रेम पिण्ड, श्री स्वस्थानी, आदि कवि भानुभक्त, हतेरी, नासो आदि गरी 8-8 फिल्ममा निर्देशन गरिसक्नु भएको छ।
र अनि अहिले पछि महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्ने हुन्छ, वृत्त चित्र ठुलो पर्दामा त्यो पनि बनाएको छ।
अनि यो निर्देशन गर्नुभएको फिल्महरूमा सबैभन्दा सन्तुष्ट आफूलाई कुन चलचित्रबाट मिलेको छ?
यसको चाहिँ विभिन्न पक्ष के, एउटा व्यापारिक पक्ष, अब ज्यादा सिनेमा मेन स्ट्रिममा बनाएपछि कति पैसा कमायो, कति दर्शकले हेर्यो भन्ने कुरा सबभन्दा प्रमुख भएर आउँछ। अब कुनैमा पैसा बढी भा हुन्छ आमदानी, कुनैमा अलिकति सन्तुष्टि, क्रिएटिभिटीको हिसाबले सन्तुष्टि बढी भा हुन्छ, कोही पपुल्यारिटीको हिसाबले हुन्छ। र मलाई चाहिँ लागेको अलिकति पछिसम्म अड्ने, किन हरेक सिर्जनाहरू अड्दैन लामो समयसम्म धेरै मानिसहरू, किनभने नयाँ नयाँ सिर्जना आउँछ त्यो हरेक कुरामा लागू हुन्छ। एउटा मान्छे नै सधैँ अड्दैन, ऊ जान्छ, छोरा नातिहरूले ठाउँ लिन्छ, रुखको पालुवा नयाँ आउँछ, पुरानो जान्छ। त्यसैले सिर्जनामा पनि त्यो सिर्जना जबसम्म समाजको लागि त्यसलाई ग्रहण गरिदिने मानिस, एउटा समुदायको लागि, देशको लागि ले जबसम्म ग्रहण गरिरहन्छ, त्यसको उपादेयता रहन्छ, त्यस बेलासम्म त्यो बाँच्ने हो। त्यसपछि त्यसका उपादेयता घट्दै जान्छ र त्यो समाप्ति हुँदै जान्छ, त्यो हिसाबले त्यसको लङ्गिभिटी निर्धारण हुन्छ। अब सिर्जना पनि त्यही कुरा हो। त्यो हेर्दाखेरि मलाई लागे चाहिँ अलि लामो समयसम्म बाँच्नेमा दुईटा, एउटा प्रेम पिण्ड, त्यो जनताले ज्यादा मन पराएको निरन्तर रहिरहेको छ, अहिलेसम्म पनि राम्रोसँग चलिरहेको रहेको सिनेमा हो, त्यो डिभिडीमा भिसिडीमा लगाए। एउटा चाहिँ नि सर्वसाधारण भ्युअरको लागि नभए पनि अलि अन्वेषणमा आधारित नेपाली भाषा र साहित्यको एउटा कालखण्डको ठूलो इतिहास, प्रारम्भिक कालको त्यसलाई बोकेको आदि करिब भानुभक्त, त्यो त्यसको चाहिँ महत्व जति पछि हुँदै गयो, भाषाको जति महत्व बढ्दै गए हुन्छ त्यति त्यसको उपादेयता रहन्छ जस्तो लाग्छ मलाई। अरू हेरिकन तुलनात्मक हिसाबमा यी दुईटा चिजहरू चाहिँ सिर्जना र लङ्गिभिटीको हिसाबले यिनीहरू बढी अड्छ र बढी श्रोताहरूले अल्टिमेटली एउटा टाइम फ्रेमभित्र श्रोताहरूले बढी हेर्छन् जस्तो लाग्छ। अब पैसा कमाउने हिसाबले अब यसले फिल्मपिन्डले त राम्रै गर्यो, तर अब आदिकै भानुभक्त पैसाको लागि बनाइएको सही होइन, त्यसको उद्देश्य नै फरक थियो
थियो।
अब अरू पनि जस्तो श्री स्वस्तानी अलि माइथल मिचमा माइथोलोजिकल फिल्म भयो त्यो, त्यसको बेग्लै उद्देश्य थियो। अब लोहीपापी धेरै चल्यो त्यो बेला, व्यापार पनि धेरै राम्रो गर्यो, अब त्यो कमेडीमा थियो, हास्य व्यङ्ग्य प्रधान थियो। अब चेलीबेटी मा पहिलोचोटि समग्रमा नेपाली चेलीबेटीहरूको बिक्री वितरण र उनीहरूको पुनस्थापनाको समस्यालाई उठाइएको, एउटा सामाजिक समाजमा एउटा चेतना ल्याओस् र एउटा मेसेज जाओस्, एउटा सन्देश प्रधान उद्देश्य मूलक चलचित्र थियो। त्यसैले विभिन्न दृष्टिकोणले विभिन्न पृष्ठभूमिका विभिन्न उद्देश्यको चलचित्रहरू छन्। मन लाग्छ अलि लामो चाहिँ प्रेमपिण्ड र आदिकै भानुभक्त जाला कि जस्तो लाग्छ,
त्यसबाट सन्तुष्ट हुनुहोस्
अनि त्यो हिसाबले सन्तुष्ट पनि छ।
यहाँले बीपी कोइरालाको बारेमा पनि चलचित्र बनाउने कुरा चर्चा आएको थियो, तर त्यो त्यतिकै रोकिएको जस्तो छ, कारण के भयो
त्यो चाहिँ? सोच त्यो बेला के आएको थियो भने बीपी भन्दा पनि शुरूआत हुँदाखेरि चाहिँ डेमोक्रेटिक मुभमेन्टको नेपालमा जति पनि देवगढ़ी मुभमेन्टको त्यो बेलादेखि भनौँ न अब शहीदहरू भए नेपालमा त्यत्रो गिरि, अब धेरै अगाडिदेखिको जो नेपालमा प्रजातन्त्रको लागि संघर्षको कथा छ अहिलेसम्म आएर त्यो डेमोक्रेटिक मुभमेन्टको एउटा सिनेमा बनाउने भनेर मैले सुरु गरेका थिएँ। तर डेमोक्रेटिक मुभमेन्टको सिनेमा बनाउने भने मैले मेरो एउटा प्रार्थनाले मात्र हुने खालको कुराहरू थिएन, त्यो नहुने भावनाले त्यसलाई एउटा संस्था एउटा समूह नैको आवश्यकता थियो। त्यसैले मैले अब डेमोक्रेटिक मुभमेन्टमा कुरा गर्दै जाँदाखेरि चाहिँ अब केन्द्रबिन्दुमा चाहिँ पहिलेको कथा, अब पहिला विभिन्न इतिहासमा विभिन्नको भूमिकाहरू छ, अब अहिले पछि गएर बीपी कोइरालाको प्रमुख भूमिका रहन गयो, अलिकति प्रमुख पात्रको रूपमा त बीपी इमर्ज गर्ने भावनाले नेपाली कंग्रेससँग कुरा गरेका थिए मैले। नेपाली कंग्रेससँग गर्दा उहाँहरूले इच्छा देखाउनु भयो र त्यसको नाम चाहिँ नि डेमोक्रेटिक मुभमेन्टको कथाको नाम नदिएर बीपी भनेर नाम दिएर त्यो हिसाबले बनाऊ, तर कथा चाहिँ बीपी कोइरालाको मात्र कथा रहने होइन, नेपालको डेमोक्रेटिक मुभमेन्टको कथा, त्यसको चलचित्र बनाउने जमर्को गरेका हो। तर के भइदियो भने त्यो जति मानिसहरू त्यसमा संलग्न हुनुहुन्थ्यो नेपाली कांग्रेसबाट र बाहिरबाट पनि अलिकति लिएको थियो, कमिटीहरू पनि बनाइयो, अन्वेषणको कामहरू पनि शुरू भयो, अलिकति सामग्रीहरू जम्मा गर्ने पनि भयो। तर धेरै दिन त्यो गर्दाखेरि पनि अब त्यो पार्टीको, अब हामीहरू चाहिँ अलिक प्रोफेसनली गर्न चाहन्छौँ, केही कुरा कमिटमेन्ट भएपछि एउटा टाइम फ्रेमभित्र रहेर त्यतिमा काम पूरा गर्ने लागेर गर्छौँ। अब उहाँहरू पनि ठूल्ठूलो नाममा मान्छेहरू त्यसमा लाग्नु भयो, नेपाली कंग्रेसका टप मान्छेहरू त्यसमा, मन्त्री लगायत पार्टीका प्रमुख मान्छे लगायत सब कमिटीमा चाहिँ बस्नुभयो, अनि बीपीकै छोराहरू लगायत सब बसेर गर्नुभयो, तर काम चाहिँ हुन नसक्ने कुरा बढी गर्ने अनि त्यो डेडिकेसन उहाँहरूको सम्भवतः अरू क्षेत्रहरूका प्राथमिकता थिए होला, कुरा ठूल्ठूलो गर्नुहुन्थ्यो, ल अब एक्सनमा आउन त यसलाई भनेपछि त्यो एक्सन चाहिँ नि नहुने, अब यस्तो अवस्था भयो अनि एउटा पोइन्टमा पुगेपछि मन लाग्यो यसरी यो काम नहुने कुरा बढी गर्ने गफ मात्रै गरेर त त्यसको परिणाम केही आउँदैन, अनि मैले त्यसमा ध्यानै छोडिदिएँ, त्यो म्याट्रियलाइज पनि हुन सकेन। त्यही
अब सम्भव
अब कसैको सपोर्ट भयो भने अब अहिले चाहिँ नि मैले गर्दाखेरि त अहिलेको राजनैतिक वातावरण थिएन होइन, अब माने राजसंस्थैको राजनीतिमा वर्चस्व थियो सबभन्दा बढी, मैले त त्यो बेला सुरु गरौँ भनेर गरे। अब अहिले त स्थिति नै परिवर्तन हो, अहिले त जसले पनि डेमोक्रेसीको गीत गाउँथ्यो बेला आयो, अब अरूको समय ढावाले त्यो लिएर आयो, त्यो भावनाले अब अहिले अरूहरू पनि इन्ट्रेस्टेड होला, अब यो नेपालीहरूको एउटा चरित्र छ जहाँ फाइदा हो त्यो त बढी दौड्ने अरूहरूले गर्नु होला, अब मैले गर्ने भन्ने कुरा चाहिँ त्यो सपोर्ट पाउन सकेको अवस्थामा हुने हो, त्यो सपोर्ट चाहिँ नि कहीँबाट आउनु पर्यो संस्थाबाट, किनभने डेमोक्रेटिक मुभमेन्टको गरेपछि तपाईँको त्यो त्यसलाई चाहिने साधन बढी भयो, मान्छेहरूको टिमहरू ठूलो चाहियो, त्यसलाई खर्च बढी लाग्ने भयो, त्यसको व्यवस्थापन धेरै ठूलो हुन्छ, अब त्यो व्यवस्थापनमा सरकारको सहयोग नभइकन त्यो व्यवस्थापन इन्डिभिजुअल कम्पनी वा व्यक्तिले गरेर सम्भव छैन, अब त्यसैले या त सरकारले त्यो कुराहरूलाई ध्यानमा राखेर अथवा अलि ठूलो साधन संयन्त्र भएकोहरूको सहयोग नभई गर्न सकिन्, त्यस्तो मिल्न सके गर्न सकिन्थ्यो अहिले पनि, तर अब अहिले म देखिरहेको छैन नजिक त्यो
कुरा। अहिले अब नेपालको सरकार राजनीतिक वातावरणको परिवर्तनमा आशा गरौं अहिलेको सरकारले पनि आफै
आउला, अब अहिले जस्तो माओवादीहरू जंगलबाट सहर पस्नुभयो अनि उहाँहरू माओवादीको मुभमेन्टको बारेमा विभिन्न सिनेमाहरू कथानक चलचित्रहरूको निर्माणहरू भट्टाभट सुरु भयो, अब त्यसमा डकुमेन्ट्रीहरू त बीचबीचमा आइरहेको छ, आउला समयले
यस्तो महत्वपूर्ण चलचित्र निर्माणको लागि यहाँको चाहिँ संलग्नता रहोस् हामीले चाँडै हेर्न पाऊ। पहिलो पौराणिक चलचित्र श्री स्वस्थानीको निर्देशन गर्ने रोहर कसरी लाग्यो भनेको मतलब
होइन मलाई के लाग्यो भने पहिला सुरु गर्दाखेरि विषयहरूको छनौट मैले गर्दा दुईटा कुरालाई ध्यानमा राखेको थिएँ, एउटा चाहिँ नि बढीभन्दा बढी मानिसहरूलाई त्यो कुराहरू उपयोग होस् व्यापारिक दृष्टिकोण भन्दा पनि, र नगरेको अरूले नगरेका विषयहरूमा हात हाल्ने मेरो एउटा अलिकता बानी जस्तो भयो गर्दाखेरि नेपाली सिनेमामा अब यो सामाजिक विषयहरू एकै खालका उस्तै उस्तै विषयमा ज्यादा सिनेमाहरू बन्ने, पौराणिक विषयमा चाहिँ चलचित्रको निर्माणै छैन अहिले पनि छैन, किनभने एउटा मान्छेले स्वाट कुरा गर्दा एउटा जय बाबा पशुपतिनाथ र महादेवी के अर्को एउटा छ त्यो दुईटा सिनेमा कुरा गर्छ, त्यो वास्तवमा शास्त्रीय आधारको होइन, शीर्षक त्यो दिएर काल्पनिक कुराहरू हालेर बनाइएको हो, त्यसैले मिथोलोजिकल सिनेमा चाहिँ नेपालमा बनेको थिएन छैन अहिले पनि छैन, त्यसैले मलाई लाग्यो कि यो नयाँ विषय हुन्छ अरू कसैले नगरेको र नेपाललाई चाहिने पनि, अब धार्मिक विषयहरूलाई लिएर गर्दाखेरि चाहिँ नि नेपाली धार्मिक नेपाली भएको नेपालीपन पनि भएको, किनभने अब हिन्दू धर्म एउटै भएले देवदेवता कथाहरू सब भारतीयको राम्रो एउटै छ, तर स्वस्थानी एउटा हो जो लाखौं लाख मानिसले हरेक वर्ष पढ्छ, होइन माघ महिना आएपछि पढ्छ, त्यो लाखौं घरमा पढिने अत्यधिक पढिने सम्भवत रामायण पछिको होला त्यो किताब हो, र त्यो कथा हो व्रत लिन्छन् अब त्यत्रो ऊ छ त्यसको पछाडि महत्व छ, त्यो भएको कारणले त्यो लिँदाखेरि स्वस्थानीको उत्तरार्ध चाहिँ नेपाली मात्रै छ, स्वस्थानीको पूर्वार्ध चाहिँ भारतको त्यही कथाहरू फेरि हाम्रो देवदेवताहरू शिवजीको कथाहरू पार्वतीको कथाहरू गणेश त्यो कथाहरू सबै आउँछ त्यहाँनिर होइन विष्णुको ब्रह्माको सबै, तर उत्तरार्धमा गएपछि त्यो नवराजको राज्य अभिषेक र अनि त्यसपछि आउने कथाहरू चाहिँ नि त्यो चाहिँ नेपालीमा मात्रै छ भारतीय केहीमा छैन, त्यो भएको कारणले गर्दाखेरि एउटा शास्त्रीय किसिमको नेपाली धर्ममा हाम्रो मिथोलोजीमा आधारित केही चिज बनाऊ भन्ने एउटा नौलो पनि हुने हो नयाँ पनि हुने हो भनेर अनि सुरु
गरे,
होइन रेस्पोन्स चाहिँ नि अब त्यो बेला विभिन्न पत्र पत्रिका त्यो बेलाको हेर्नु हो भने धेरैले यसलाई रंगिला भन्ने सिनेमाले खाइदियो यो गर्यो भने अब त्यो रंगिलाको नाच हेर्न जाने मान्छे स्वस्थानी त हेर्न जाँदैन, अब यसको टार्गेट ग्रुप भनेको यो अधिराज्यभरिको टार्गेट ग्रुप हो, यसको चाहिँ मिडल म्यान अलिकति उमेर पाएको मानिसहरू महिलाहरू त्यो समूह यसको हो, धर्ममा आस्था राख्नेहरूको त्यो समूह हो यसको, र यसको व्यापार चाहिँ एकै वर्ष हुने व्यापार हो, यसको चाहिँ हरेक वर्ष दोहोऱ्याएर देखाए हुने हो यो, त्यो भावनाले सुरुमा ठिक ठिकै आयो काठमाडौँमा 21 दिन चलेको थियो, 21-22 दिन चल्यो। त्यो बेला आयो अनि जिल्ला नै कहीँ कहीँ राम्रो, धेरै राम्रो रेस्पोन्स आएको ठाउँहरू पनि रेकर्ड रेस्पोन्स आएको, कहीँ ठिक ठिकै आयो। तर मूल कुरा के भयो यो फिल्ममा भने, यसले दुईटा कुरा गर्नुपर्ने, एउटा व्यापारीको हातमा गएन यो, यो डिस्ट्रिब्युसन जो छ वितरण जसले व्यापार गर्छ यसबाट, त्यो चाहिँ नि व्यापार नगर्ने उयो सरकारी धन यो चलचित्र विकास कम्पनी र मेरो कम्पनी भएर ज्वाइन्टली बनाएको थियौं। चलचित्र विकास कम्पनीको बढी लगानी मेरो, अलिक थोरै लगानी थियो मेरो कम्पनीको, डिस्ट्रिब्युसन उनीहरूसँग सम्बद्ध, उनीहरूले ह्यान्डल गरे। अनि त्यो सरकारी पैसा हो भने जस्तो सरकारी चिजको जस्तो ट्रिट भएर त्यो ठिक व्यापारीको हातमा भएर ठिकसँग डिस्ट्रिब्युसन भयो, प्रचार प्रसार भएन, जस्तो हरेक मार्गमा यसलाई रिलिज गर्नुपर्ने रिलिज भएन, डिस्ट्रिब्युटरहरू राम्रो पक्रिएन, त्यो भए हुनाले अहिले पनि यसको पोटेन्सियल छ, अहिले पनि यो चिजहरू हरेक माघ महिना देखायो भने हुने। अनि अब डिभिडी भिसिडी निकाल्यो भने त्योबाट जस्तो यहीँ अब अमेरिकामै बस्नेहरूले नि हेर्न सक्थ्यो, अब अहिले त संसारभरि धेरै देशमा नेपाली सरिया छन्, त्यो गरेनन्, गर्दाखेरि यसलाई व्यापारिक दृष्टिले नै यसलाई एक्सपोर्ट गरिएन, त्यो भाले यसको जति सम्भावना थियो त्यो सम्भावना अनुसारको फाइदा आज छैन।
अर्को सानो पर्दाका चलचित्र फुमन्दरको पनि निर्देशन र निर्माण गर्नुभयो, सानो पर्दा र ठूलो पर्दाका चलचित्रहरूमा के सरलता र के कठिनता पाउनुभयो?
होइन मैले निर्देशन होइन, त्यो टिभी कम्पनीसँग मेरो च्यानलसँग एग्रिमेन्ट भएर मेरो कम्पनीले निर्माण गरेको, त्यसैले प्रोडक्सन चाहिँ मैले गरेको, त्यसमा फुमन्दर मात्रै थिएन, त्यसमा तीनटा अरू दुईटा सिरियल पनि थियो, तीनटा सिरियलहरू हरू गरियो, मैले निर्देशनै चाहिँ मैले गरेन, मैले सुपरभिजन र मेरो कम्पनीले गरे हुनाले निर्माणको काम चाहिँ नि मैले गरेका थिएँ। अब यसको अन्तर भने चाहिँ त के हो भने, अब ठूलो पर्दाको टेक्नोलोजी फरक हो, मूलभूत परिवर्तन चिज चाहिँ, अब स्क्रिप्ट त चाहियो दुई चाहिँलाई, स्क्रिप्टमा त जति मेहनत गर्यो उति सिनेमा राम्रो हुने हो। अब टेलिभिजनमा गर्ने कुरामा भिडियो फर्मेट भिडियोमा जाने भयो, भिडियोमा धेरै सरलता धेरै फ्लेक्सिबिलिटीहरू छ जो हामी सेलुलाइडमा पाउँदैनौँ, त्यो भएले चाँडो गर्न सकिने, सरल रूपबाट गर्न सकिने, धेरै टेक्निकल गिमिक्सहरू गर्न सकिने धेरै कुरा छ जो चाहिँ एडिटिङ टेबलमा गएर आफै क्रिएट गर्न सकिन्छ, अनि धेरै झमेलाहरू गरिरहनु पर्दैन। सुटिङको बेलामा पनि एकदम सरल छ, तपाईँको त्यो लाइटिङदेखि लिएर भोलि त्यो क्यामेरा मुभमेन्टको कुराहरूदेखि लिएर धेरै कुरामा सरल, त्यो चाहिँ धेरै सजिलो किसिमबाट गर्न सकिन्छ सेलो लाइफ भन्दा, र फ्लेक्सिबिलिटी धेरै छ तपाईँको टेक्निकल फ्लेक्सिबिलिटी, धेरै कुराहरू जो हामी सेलो लाइफमा गर्न अत्यधिक पैसा खर्च हुन्छ, अत्यधिक समय लाग्छ, त्यो अत्यन्त सरल रूपबाट अत्यन्त कम खर्चमा यतापट्टि गर्न सकिन्छ। त्यसैले लेखनमा विचारको हिसाबमा उस्तै हो, जति गर्न सक्यो उति राम्रो हुने हो, तर यो टेक्निकल सरलता फ्लेक्सिबिलिटी र सस्तोपनको कारणले गर्दाखेरि चाहिँ नि यसलाई फेरि छिटो पनि गर्नु पर्यो, उहाँ त हामी 6 महिना 8 महिना लाएर एउटा सिनेमा बनाउँछौँ 2.5 घण्टाको, यहाँनिर मैले गर्दा 3 सिरियल गर्दाखेरि झन् झन्नै हप्तामा 3 जसो बनाउनु पर्यो, अब त्यो 3 बनाउँदाखेरि सुटिङ पनि त्यत्तिकै फास्ट गर्नु पर्यो, अनि एडिटिङ पनि त्यत्तिकै, अनि ब्याकग्राउन्ड म्युजिकदेखि लगाएर जे जे चिज चाहिन्छ त्यसलाई टाइटलिङ साइडलिङ फटाफट, अनि त्यो धेरै काम एडिटिङ टेबलमा हुन्छ यसको, त्यो भएले अन्तर चाहिँ नि यही अन्तर हो, फर्मेटकै अन्तर छ मूल कुरा त, भिडियो सेलुलाइडको त्यसको आफ्नो चरित्र छ, त्यो क्यारेक्टर छ दुइटै माध्यमहरूको, त्यही त्यही माध्यमको चरित्र अनुसारको अन्तर छ दुइटै।
व्यावसायिक कलाकार तथा प्रविधिको अभावमा पनि यहाँले थुप्रै चलचित्रहरूमा निर्देशन गर्नुभयो, त्यस बेलाका केही तिथा मिठा क्षणहरू सेयर गर्नु।
अब पहिला सुरुमा भनौँ न, मैले गरे भने त सुरुमा सिनेमाको जग हाले भने 2021 सालदेखि हाम्रो कथा सुरु हुन्छ, सिनेमाको इतिहास मान्छे त्योभन्दा अगाडि राजा सत्यराजा हरिश्चन्द्र भन्ने सिनेमा बनिया छ एउटा, त्यो चाहिँ नेपाली भाषामा तर इन्डियामा बनेको हो, त्यो नेपाली भाषा चाहिँ प्रयोग भाषा भाषा हिसाबले त्यो पहिलो सिनेमा हो, तर नेपालमा बनेको नेपाली सिनेमा हिसाबले आमा पहिलो हो, त्यसैले 2021 सालबाट कथा सुरु हुन्छ, र सरकारी तहमा भएको सबै प्रयास अनि पछि गएर जुनी र माइती घर भन्ने प्राइभेट सेक्टरबाट बनेर अनि बिस्तारै बिस्तारै आएर झन्नै 40 साल पछि 41-42 देखि मात्रै प्राइभेट सेक्टरको इन्भल्भमेन्ट ज्यादा भएर इन्डस्ट्रीले राम्रो मोमेन्टम पाएर गएको छ अनि विकास भएको छ. अब अहिले त सरकारी लगानी नै छैन, जम्मै प्राइभेट सेक्टरकै लगानीबाट चलेको छ इन्डस्ट्री. त्यो कथा भए हुनाले सुरुमा पहिला चाहिँ नि संचार मन्त्रालयमा ऊ थियो, एउटा सानो इकाइ थियो चलचित्र निर्माणको, सानो इकाइ राखेको थियो. त्यो इकाइको नेपाली मूलका भारतीय थिए हिरा सिंह भन्ने, उनलाई राजा महेन्द्रले बम्बईबाट बोलाएर ल्याएर लो यो सिनेमा सुरु गरिदेऊ भनेर. अनि त्यो सिनेमाहरू हिजो आज भोलि आमा परिवर्तन भन्ने त्यो तीनटा सिनेमाहरू त्यो बेला बन डकुमेन्ट्रीहरू बन्यो. सुरुवात चाहिँ त्यसरी भएको हो तर सरकारी स्तरमा मात्रै. तर खास सरकारले पूरा ध्यान दिएर गरेको छ भने 28 सालमा साई नेपाल चलचित्र संस्थान भन्ने खडा भयो, सरकारले खडा गरे. त्यसले चाहिँ सिनेमालाई इन्डस्ट्रीको रूपमा डेभलप गर्ने दायित्व त्यसलाई दिएर त्यो संचार मन्त्रालय, त्यो बेला सूचना तथा संचार मन्त्रालय भन्थ्यो, त्यसको त्यो सानो इकाइ पनि यसैमा गाभेर अनि त्योबाट कथा रियल कथा सुरु भएको हो. अनि त्यसको सुरुको कार्यकारी अध्यक्ष त्यो बेला अध्यक्ष तथा महाप्रबन्धक भन्थ्यो, त्यो चाहिँ म थिएँ. मैले नि सहभागी पाएँ. त्यो बेलायतबाट भर्खर मेरो अध्ययन सकेर फर्किएको थिएँ, मलाई त्यो उत्तरदायित्व दिइयो. अनि त्यसको जग यो छ, सिनेमाको जग त्यो बेलाबाट सुरुवात भयो. यसरी अहिले जो परिणाम देख्नुहुन्छ, त्यो बेला मानिसहरू ट्रेन गर्ने, त्यो बेला त्यो बालाजुमा बनेको चलचित्र विकास कम्पनी भनेर सरकारले पछि कम्पनीमा परिणत गरे. त्यसले पहिला त्यो सरकारी संस्था थियो साई नेपाल चलचित्र संस्था, त्यो कम्पनी खडा गर्ने, त्यो ल्याबोरेटरी बनाउने, स्टुडियोको जगहरू हाल्ने, त्यो सब कामहरू त्यो बेला भयो. इन्फ्रास्ट्रक्चरको जो काम थियो अनि नीति निर्माण गर्ने यो सब कुराहरू त्यो बेला भएर त्यो जग त्यो बेला बस्नु गएको हो. त्यो जगमा विस्तार बिल्डअप हुँदै गएको इन्डस्ट्रीको कथा त्यसरी सुरु हुन्छ. त्यसैले सुरुमा त्यो अवस्थामा चाहिँ मानिसै थिएन नेपालमा, अलि लिमिटेड मान्छेहरू पुनाफेन इन्स्टिच्युटबाट 3-4 जम्मा पढेर आउनु भएको थियो, तर अरू जम्मै मानिसहरू भारतबाट आउँथ्यो. कुनै पनि सुविधा नेपालमा थिएन सिनेमा बनाउने, उनलाई लोकेसन मात्र नेपालको प्रयोग हुन्थ्यो, आर्टिस्टहरू नेपालको लिएर गरिन्थ्यो,
प्रविधि
भाषा नेपालको, बाँकी जम्मै तपाईँको क्यामराम्यानदेखि लिएर एडिटरदेखि लिएर म्युजिक गाइडले सारा इन्डियनहरूलाई प्रयोग गरिन्थ्यो. र बम्बईमा गएर पहिला सुरु सुरुमा कलकत्ता पछि बम्बईमा गएर त्यो ल्याबोरेटरीको जम्मै काम, एडिटिङको जम्मै काम, जम्मै फाइनल बन्नेसम्म जम्मै काम भारतमा आधारित थियो. त्यसले टेक्निकल्ली 100% डाइरेक्टरदेखि लिएर सबै म्यान पावर र टेक्निकल कुरामा इन्डियामा आधारित थियो. त्यो कथा हो हाम्रो. त्यहाँबाट सुरु भएर अहिले आएर अब सबै काम नेपालमा हुन सक्छ. अहिले नेपाली सबै किसिमका प्राविधिकहरू सिर्जना भइसकेका छन्, गर्न सक्छन् नेपालीले मात्रै, धेरै सिनेमा नेपाली मात्रै भएर पनि गरेका छ. अब नेपालमै गर्छु बम्बईमा नलगेर गर्छु भने जम्मै प्रविधि जम्मै काम नेपालमै हुन पनि सक्छ. त्यसो भए हुँदैन, हामी एउटा त्योबाट यहाँ फड्को मारेर आयौँ. अहिले तर सुरुमा जम्मै बजार इन्डियाले कभर गरेका थियौँ हिन्दी सिनेमाले. तपाईँको नेपालको त 2-4 वर्षमा एउटा सिनेमा बन्थ्यो, त्यसले के मार्के थिए, त्यसले भन्दा 99% बजार इन्डियन सिनेमाको थियो. अहिले छैन, अहिले चाहिँ नि नेपालीले यसरी प्रतिस्पर्धा गरेर गयो कि अब ठूलो बजार हिस्सा चाहिँ नेपाली सिनेमाले पक्रेर लिइसक्यो र एउटा दर्शकहरूको एउटा ठूलो समूहको सिर्जना गरिसक्यो जसले नेपाली सिनेमालाई प्याट्रनाइज गर्नुहुन्छ. त्यसैले स्थितिमा अहिले ठूलो परिवर्तन, एक किसिमले हिन्दी सिनेमासँग प्रतिस्पर्धा गरेर सर्भाइभ गरिरहेको छ नेपाली सिनेमा. त्यो एउटा त्यो सुखद स्थिति हो भन्छु म. त्यसलाई अब नेगेटिभली हेर्ने मान्छेहरू भन्दा बढी हुनु पर्थ्यो भन्ने, यो हुनै भएन भन्ने त्यो आलोचनाहरू पनि बेला बेला आउँछ, लेखिएको हुन्छ पत्र पत्रिकाहरूमा आउँछ. त्यो पनि भन्दा बढी गर्न सक्नुपर्छ, त्यो असन्तुष्टिहरू पनि राख्नु पर्यो, त्यसले प्रवेशतर्फ धकेल्छ. तर समग्रमा हेर्दाखेरि अहिले चाहिँ त्यो स्थितिबाट यो स्थितिमा ल्यान्ड गर्नु भनेको एउटा राम्रै फड्को मान्नुपर्छ इन्डस्ट्रीको इतिहास, नेपाली सिनेमाको इतिहास हेर्दाखेरि. त्यसैले अब सुखद भने चाहिँ मलाई लाग्छ इन्डस्ट्रीको जो यो स्वरूप हो, जो यत्रो लगानी छ जम्मै प्राइभेट सेक्टरबाट, यो हजारौं मान्छेहरू सिनेमामा लाग्नु भएको छ, सिनेमाहरू सिनेमासँग सम्बन्धित भोलि गीतहरू जम्मे, पहिला हामी सबै बम्बे गएर, मैले गरेको कतिपय सिनेमा गीतहरू बम्बे गएर रेकर्डिङ गर्थ्यौँ, हामी गाना रेकर्डिङको प्रोभिजन थिएन, सुरु सुरुमा धेरै सिनेमाहरूमा भारतीय गायक गायिकाले गाएका छन्, अब अहिले त्यो सब परिवर्तन हो नेपालमा हुन्छ, त्यसैले मन लाग्छ अलि मिठो क्षण भनेको चाहिँ नि यो यो क्षणलाई भने मिठो भन्दा
भयो चलचित्र विकास संस्थान होइन
चलचित्र, अहिले चाहिँ चलचित्र विकास कम्पनी हो, त्यो बेला चाहिँ साई नेपाल चलचित्र संस्थान भनिन्थ्यो,
तत्कालीन साई नेपाल चलचित्र संस्थानको पहिलो प्रमुख,
अब पहिलो चाहिँ टेक्निकल्ली डाक्टर जगदीश शर्मा भन्ने नियुक्त हुनुभयो, तर उहाँले कामै गर्नु भएन, अफिसै हाजिर हुनु भएन, त्यसैले प्र्याक्टिकल्ली पहिलो भन्दा नि हुन्छ, टेक्निकल्ली चाहिँ पहिलो,
प्र्याक्टिकल्ली अब त्यही पहिलो प्रमुख भएर जुन तपाईँले काम गर्नुभयो नि त्यतिखेर सैद्धान्तिक र व्यावहारिक कठिनाइहरू के कस्तो भोग्नुभयो काम गर्दाखेरि अब चलचित्र विकासको लागि?
मैले त धेरै भोग्ने त्यो बेला, पहिलो त कन्भिन्स गर्नै गाह्रो, माने जस्तो प्लानिङ कमिसनमा गएर अर्थ मन्त्रालयमा गएर पैसा निकास गराउनु पर्थ्यो, अनि उहाँहरू सिनेमा पनि पैसा हाल्छ, कसैले सिनेमा पनि कहीँ उद्योगको रूपमा हुन सक्छ, त्यही नै कुरा कन्सिभ गर्नुहुन्न थियो उहाँहरूले, चलचित्र पनि उद्योगको रूपमा आउन सक्छ भन्ने नै विश्वास छ, त्यो भावनाले धेरै समय लाग्यो, धेरै बहसहरू गर्नुपर्ने, धेरै यो गर्नुपर्ने, यो त डेभलप गर्नुपर्ने विषय हो भन्ने भए पनि त्यो प्राथमिकतामा राख्ने पर्छ, यसलाई नै केही दिनुपर्छ भन्ने समझ नै राम्रो विकास हुन गाह्रो भएको अवस्था थियो एउटा। अर्को अवस्था चाहिँ इन्डियन सिनेमाको लबी यति बलियो थियो, यति बलियो थियो, धेरै पछिसम्म रह्यो थियो, भने व्यापारीहरू जो भारतीय सिनेमाबाट लाभान्वित छन्, कर चोर छन्, त्यो त अहिले पछिसम्म पनि रह्यो थियो, सम्पूर्ण कर चोरेर धनी हुने मान्छेहरू, राष्ट्र पनि नतिर्ने, भारतीय सिनेमामा नियन्त्रण पनि छैन, त्यो चिज ल्याएर लाभान्वित भएका जति व्यापारी छन् उनीहरूको हालीमाली र उनीहरूको नेक्सस, उनीहरूको नीति निर्माताहरू छ, उनीहरूको अत्यन्त सम्बन्ध राम्रो, र अब धेरै हामी कहाँ बिकाऊ मान्छेहरू पैसा लागि भ्रष्टाचार बढी छ, त्यो हुने हुनाले हामीहरूलाई त उहाँहरू दबाउने, त्यो नेपाली सिनेमाको त अनुवाद कुरा सुन्नु नि चाहनुहुन्न थियो, नेपाली सिनेमा भने त्यसलाई दबाइदिइहाल्ने, किनभने उहाँहरूको व्यापारलाई असर गर्छ नेपाली आयो भने, यसरी भारतीय हिन्दी सिनेमाबाट उहाँहरूले अनुचित किसिमबाट उचित किसिमबाट अनेकवट पैसा कमाइरहनु भएको ठूलो समूह संलग्न थियो, जो समूहसँग हाम्रो बलै पुग्दैन थियो, नेपाली सिनेमाको पक्षधरै भेट नभेट, लिमिटेड मान्छे, र यो पछिसम्म भने कतिपय मान्छेहरूको हामीले सिनेमा बनाएर हाम्रो सिनेमा बहिष्कार गरिदिने, हाम्रो सिनेमा नदेखाउने, हामीमाथि प्रहार गर्ने, हामीलाई बाइकट गर्ने, यस्तो पनि अहिले पछि तपाईँको 40 साल पछि पनि गर्नु हो, उहाँले त्योसँग पनि कायम थियो, विस्तार नेपाली सिनेमामा लगानी बढ्ने, नेपाली सिनेमामा दर्शकहरू बढ्ने, पहिचान बढ्ने, निर्माण बढ्ने क्रम शुरू हुँदै गएपछि अनि नेपाली सिनेमाको पक्षमा राष्ट्रिय चिज हो भन्ने धारणाहरू अवधारणाले विकसित हुँदै गएपछि अनि उहाँहरूको आवाज चाहिँ घट्दै गयो घट्दै गयो, त्यसैले शुरूमा त यो सब डिफिकल्टीहरू थियो, यो सब फेस गर्नु पर्यो इन्डस्ट्रीले, अहिले त्यो स्थिति छ।
तपाईँ केन्द्रीय चलचित्र सेन्सरसिपको पक्षधर हुनुहुन्छ, जबकि अहिले 75 जिल्लामा जिल्ला पिछे सेन्सरसिपको चलन छ क्यारे अहिले नेपालमा, यो लागू हुँदा जस्तो के धारणा हुन्छ सम्भावना?
होइन, यो के थियो भने यो म यता आउनु अगाडि एउटा चलचित्र सम्बन्धी ऐन छ, त्यो ऐनमा परिवर्तन गर्ने, अहिले चलचित्र विकास बोर्ड भन्ने चाहिँ एपेक्स बडी छ, नेपाल सरकारले बनाएको चलचित्र विकास बोर्ड भन्ने छ, त्यसको पहिलो सुरुको अध्यक्ष चाहिँ म थिएँ त्यो स्थापना कालको, अब त्यो चाहिँ एपेक्स बडी हो, त्यसमा चाहिँ नि संचार मन्त्रालयको प्रतिनिधित्व अनि अर्थ मन्त्रालयको प्रतिनिधित्व, यो सब प्रतिनिधिहरू पनि हुनुहुन्छ त्यसमा, तर प्राइभेट सेक्टरको अध्यक्ष राख्ने प्रावधान छ त्यो, त्यो सम्बन्धी ऐन नयाँ ड्राफ्ट गर्ने भनेको थियो, त्यो नयाँ ऐन ड्राफ्ट गर्ने भनेर एउटा नयाँ ऐन पनि बनाइयो, सबै संस्थाहरूलाई राखेर त्यसको संयोजक मन्थ्ये मलाई बनाएको थियो मन्त्रालयले, अनि मैले त्यो सबैलाई राखेर एउटा मसौदा हामीहरूले पेश गरे, त्यो मसौदा अहिलेसम्म लागू भइसकेको छैन, त्यो परिवर्तन भएको छैन, त्यो गर्दाखेरि चाहिँ नि त्यो गर्ने क्रममा चाहिँ नि छलफल भएको थियो सेन्सरको बारेमा के गर्ने भन्ने, त्यो सेन्सरको अहिलेको प्रावधान अत्यन्त कमजोर प्रावधान छ, अब त्यसमा दुई खालको मतहरू आए. एक खालको चाहिँ नि अहिले वाक स्वतन्त्रता भएको र एउटा फ्रिडम अफ एक्सप्रेसन, एक्सप्रेसनमा पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने एक खालका सोचहरू आए. त्यसमा चाहिँ नि त्यसैले सेन्सरबाट मुक्त हुनुपर्छ, सेन्सरै हुनु हुँदैन भन्ने धारणाहरू पनि एक खालबाट आए. अब अर्को खालको धारणा चाहिँ नेपालको डेभलपमेन्टको स्टेज चाहिँ यो छैन र समाज त्यति उत्तरदायी भइसकेको छैन, व्यक्ति त्यति चेतनशील र शिक्षित भइसकेको छैन कि यो सबै चिजबाट मुक्त राय राखिदिएर आफैलाई संयमित र नियन्त्रित किसिमबाट स्वतन्त्रतालाई प्रयोग गर्न सक्ने अवस्था आइसकेका हुनाले सेन्सरलाई मुक्तै चाहिँ गर्नुहुन्न, सेन्सर रहनुपर्छ. तर कुन किसिमको सेन्सर रहने भन्दाखेरि त्यसलाई चाहिँ लिबरलाइज गर्नुपर्छ, त्यसलाई चाहिँ अलि प्रगतिशील बनाउने, बढी उदार बनाउने किसिमबाट सेन्सरको प्रावधान हुनुपर्छ भन्ने त्यो सोच चाहिँ रहेको थियो. अहिलेको प्रावधान के छ भने केन्द्रीय चलचित्र जाँच समिति भन्ने केन्द्रमा गरेपछि 75 जिल्ला चलाउन पाइन्छ. तर बोर्डर इण्डियासँग भएको इण्डियन सिनेमा ज्यादा आउनेहरूले कोही कोहीले एउटा जिल्ला मात्रै सीमित हलहरूमा देखाउनलाई सिनेमा ल्याउँछ त्यो जिल्लाको बोर्डरपट्टिबाट छेउछाउबाट. अब त्यसले फेरि केन्द्रमा ल्याएर सेन्सर गराएर हलमा देखाउनु फिजिबल नभएले सिडिओको अध्यक्षतामा जिल्ला जिल्लामा पनि केन्द्रीय चलचित्र जाँच समिति छ.
भनेपछि त्यो चाहिँ विशेष गरी हिन्दी फिल्मलाई
हिन्दीलाई होइन, अरू त अब भन्नुहोस् न सिद्धान्त तयार जुन पनि लागू हुने हो, तर व्यवहारमा त आखिरी आउने हिन्दी मात्रै हो नेपालमा, व्यवहारिक हिसाबमा आउने हो. त्यसो भए हुनाले यो कुराहरूको अहिले पनि टुङ्गो लागिसकेको छैन, यो केन्द्रीय रहनुपर्छ वा डिसेन्ट्रलाइज हुनुपर्छ. त्योभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ नि कतिसम्म लिबरलाइज गर्ने सेन्सर. अहिलेको एकमत भएको कुरा चाहिँ पहिला स्थिति रहनुभन्दा लिबरलाइज गर्नुपर्छ भन्नेमा चाहिँ लगभग एकमत छ. तर त्यो लिबरलाइजेसनलाई पनि परिभाषित गर्नु पर्यो, होइन, एकतिर परिभाषित गर्नु पर्यो. त्यो गरेको अवस्थामा चाहिँ नि अनि सेन्सर क्षेत्रको हिसाबले नि बाँड्न सकिन्छ. एउटा क्षेत्रमा गरेपछि जोन जोनको हिसाबले नि गरे हुन्छ. अब केन्द्रमै गरेर गर्दा चाहिँ अप्ठ्यारो के हुन्छ भने हरेक सिनेमा दुई चार ठाउँमा देखाउनुले पनि अधिराज्यभरिको लागि केन्द्रमै ल्याउनु पर्यो कि, त्यो चाहिँ नि प्र्याक्टिकल डिफिकल्ट छ. अहिले अनि समयको पैसाको खर्च नै बढी हुन्छ, अनिर्णित अवस्था छ. अब निर्णय गर्ला चलचित्र विकास बोर्डले, यसमा अब पहल गरेर निर्णय लिनुपर्ने हो.
सेन्सरसिपको कुरा गर्यौँ हामीले, नेपालको सेन्सरसिप बोर्डले काम गर्दाखेरि नीतिगत तवरले राम्रैसँग काम गरिरहेको छ भन्ने कुरा लाग्छ
लाग्दैन मलाई. त्यो किन लाग्दैन भन्नुहुन्छ भने धेरै जसो पैसाको लागि गर्ने छ, त धेरै क्रिटिसिजम पनि त्यहाँ आइरहन्छ. त्यो भने के भने एउटा त कोडहरू हुनु पर्यो, क्राइटेरियाहरू. तपाईँले सेन्सर गर्ने भनेको कस्तो सिनेमा देखाउन मिल्ने, कस्तो देखाउन नमिल्ने भन्ने कुराको क्राइटेरियामै तपाईँ प्रष्ट हुनु भएन भने नीतिगत हिसाबमा मिल्ने कुराहरू यस्ता हुन्, नमिल्ने यस्ता हुन् भन्ने कुराको प्रष्टता भएन, वैचारिक प्रष्टता भने तपाईँ कसरी सेन्सर गर्ने है. पहिलो एउटा कुरा त सेन्सर कोडै वेल डिफाइन्ड छैन, राम्ररी परिभाषित छैन त्यहाँ. त्यो भएको कारणले गर्दाखेरि पहिलो कुरा त राख्दाखेरि त्यही वैचारिक प्रष्टता हुनु पर्यो, नम्बर एक कुरा. अनि नम्बर दुई कुरा, संख्या धेरै मान्छे राखिरहेको छ त्यो सेन्सर बोर्डमा, अहिले चाहिँ घटायो. अहिले पछि आएर पहिला त्यहाँ 9-10-11 जनासम्म हुनुहुन्थ्यो, अनि त्यो मान्छेलाई 700 रुपियाँ दिनुपर्ने त्यो, अनि खानामा फेरि बेग्लै ल्याइदिनु पर्ने त्यो चलचित्र बनाउने मान्छेले, निर्माता जसले सेटमा देखाउन लिएर आउँछ, अनि उहाँहरूलाई कुनै कुनै बेला त ट्रान्सपोर्ट पनि गर्नुपर्ने उहाँहरूलाई, त्यो अन्डियो किसिमबाट उहाँहरूबाट आर्थिक भार, यो 10-15 हजार रुपियाँ एउटा सिनेमा सेन्सर गर्दा पर्ने त्यो स्थिति छ. त्यसलाई अहिले घटाएर संख्या अलिकति घटाएको छ अहिले घटाउन चाहिँ, तर पनि आर्थिक भार अहिले पनि छ उनीहरूलाई. त्यो भए हुनाले ज्यादा इन्ट्रेस्ट चाहिँ नि धरे सबै मेम्बर आएर त्यो सिनेमा सबै क्रिटिकल्ली हेर्ने समय नहुने, त्यो बरोबर सेन्सर गरिरहनुपर्छ. अनि त्यो पैसा लिने बढी इन्ट्रेस्ट भएको बढी मान्छेहरूलाई पर्ने, अनि सिनेमा चाहिँ अनेस्टली हेरेर काटिन काट्नु पर्ने, देखाउनु नहुने सिनेमाहरूलाई देखाउने वा काट्ने. अब हिन्दीमा अब पोर्नोग्राफिक सिनेमा टाइपको एकदम भल्गर टाइपको देखाउनु नहुने अनसेन्सर्ड चिजहरू, अनसेन्सर्ड सिनहरू हलहरूमा देखाइरहेको छ. बेला बेलामा परिहाल्छ, मै चेयरम्यान भएको बेलामा पनि सेन्सर हाम्रो अन्तर्गत थिएन, तर पनि हामीले हललाई बीचमा चेक गरेर एक दुईवटालाई हामीहरूले पेनालाइज गरेका छौँ. त्यो छ. अब त्यो भए हुनाले अब उहाँहरूले पास गरेका सिनेमाहरू म अहिले सम्झन्छु घरवाली के भन्ने सिनेमा थियो नेपालीहरूले ह्युमिलेट गरेको
बाहरवाली
घरवाली भन्ने के यस्तो बेला बेला सिनेमाहरू आछ जो आम दर्शक नेपालीको सेन्टिमेन्टलाई हिट गर्ने त्यसको प्रतिकूल गएका दिन नहुने भन्ने आम भावना रहेका सिनेमाहरू छ. अब त्यो सिनेमा उहाँहरूले हेर्दै नै गर्नुभयो होला, अब त्यसलाई उहाँहरूले सेन्सर गर्नुभयो, त्यस्तो चिजहरू पनि गएको देखिएको छ है. त्यो कारणले गर्दाखेरि सेन्सरमा जो गम्भीरता चाहिने हो त्यो उत्तरदायित्व वहन गर्न त्यो नभएको पाउनाले धेरैको भनाइ चाहिने नेपालमा कुरा गर्दा चाहिँ त्यो पैसा त्यो दस्तुर लिने अनि आएर सही गरिदिने हेरे पनि नहेरे पनि त्यसमा बढी इन्ट्रेस्टेड हुनुहुन्छ मेम्बरहरू भन्ने अभियोग बराबर आइरहन्छ. त्यो
दुःखको कुरा सन् 1997 र 2003 को बीचमा जुन तीव्रताले मुभीहरू बने नि नेपाली चलचित्रहरू त्यो चाहिँ 2003 पछि खस्यो, फेरि ड्रास्टिकली खसेको छ. यसको मूल कारण के दिनुभएको छ?
त्यो चाहिँ नि एउटा चाहिँ मूल कारण, पहिलो कारण चाहिँ नि जुन बेला खस्किन सुरु हो त्यो बेलाको त्यो तथ्याङ्क हेर्दाखेरि पहिलो प्राइमरी कारण चाहिँ नि यो माओवादी मुभमेन्टले सिर्जना गरेको हिंसा. त्यो बेला त माओवादीहरूले अब यो तोडफोड गर्ने, मान्छे मार्ने, यो सब कुरा आर्मीले पनि मान्छे मार्ने, यो गर्ने, प्रशासनले कर्फ्यू लाउने, त्यो हुँदाखेरि यस्तो वातावरणको सिर्जना भयो कि थुप्रो हलहरू बन्द भए, धेरै यसो हलले नाइट सो नै बन्द गरे. 300 गर्छ ज्यादा, 300 नाइट सोमा कोही क्वेसनमा हेर्नु बाहिर त त्यो बेलुका जानु सक्ने स्थिति नै भयो. त्यो भावनाले नाइट सो बन्द हुने बित्तिकै एक तिहाई त खुसी हो त्यहाँ व्यापार, अनि थुप्रो हलहरू बन्द भएको छ त्यो बेला, अनि हलहरू नै बन्द हुन थाले. र सिनेमा भने चाहिँ के भने अलिक साधारण असुरक्षा भयो भने पनि सिनेमा जाँदैनन् मान्छे, किनभने एकै ठाउँ बसेर हेर्नुपर्ने हुनाले मान्छे डराउँछ, फेरि त्यो मनोरञ्जन हो, अनिवार्य होइन. त्यो भएको कारणले सबभन्दा पहिलो कुरा चाहिँ नि त्यो हिंसाले उग्र रूप लिँदै जाने, तोडफोड हुने, मान्छे मार्ने, यो सब माओवादी मुभमेन्टमा जब यो सबै सुरुवात भइदियो अनि यता गभर्मेन्टबाट पनि हुने, उता माओवादीले सुरु गर्ने माओवादीबाट हुने, त्यसले गर्दाखेरि सबभन्दा ठुलो कारण चाहिँ त्यो बेला हलहरू बन्द हुने, व्यापार कम हुने, अनि मान्छे सुटिङ गर्न जानको लागि लोकेसनमै जान पाउने, कहाँनिर जाने, मान्छेहरू कहीँ स्ट्यान्डेड हुन्छ, उता हडताल हुन्छ, उता मान्छे मारिन्छ. हेर्दाखेरि एउटा मेजर कज चाहिँ नि त्यो बेलाको सबभन्दा ठुलो चाहिँ त्यही भइदियो. त्यो माओवादी आन्दोलनको बेलामा यो हिंसाहरूले गर्दा र देश असुरक्षित अवस्थामा हो. त्यो बेला हेर्नु हो त मैले रेकर्ड भने ग्रोथ रेट छ नि, इकोनोमिक ग्रोथ रेट जिरोबाट पनि ओर्लियो, जिरोमा आयो नि, शून्यमा आयो नि त्यो बेला. त्यो उनीहरूले जीडीपी पनि साथ सुत्तै घट्यो. त्यो बेला त सबै चिजहरू बन्द जस्तो भयो नि, तपाईँको होटल व्यापार, टुरिज्मको व्यापार, अनि अरू इन्डस्ट्रीहरू, भट्टाबाट इन्डस्ट्रीहरू बन्द हुने, अब इन्डस्ट्रीबाट चन्दा लिने, एक्सटर्सन गर्ने, बन्द गरिदिने, मार्ने, अनेक भयो नि त्यो बेला. यो सब कारणले गर्दाखेरि देश नै स्ट्यान्ड स्टिलमा पुग्ला, एउटा फेलियर स्टेट हुन्छ यो भनेर पनि मान्छेहरूले प्रेडिक्ट गरेका छ. त्यही स्थिति हेरेर त्यसले सबभन्दा ठुलो कुरा चाहिँ इकोनोमिक एक्टिभिटिजहरू नहुने, आमदानी नहुने, अरू गतिविधि नहुने. काठमाडौँकै कुरा गर्नुहोस् तपाईँ, त्यो बेला काठमाडौँको कतिपय इन्डस्ट्रीहरू जस्तो कार्पेटहरू पनि साह्रो बन्द हुने, सहरहरू अरू अरू जिल्लाहरूमा गयो, धेरै उद्योगहरू बन्द भयो. अब त्यो उद्योगको लेबरहरूले हेरेर चल्ने कति सिनेमा हलहरू छ, साफसुथ्रै व्यापार भयो. त्यसले पहिलो कारण चाहिँ नि सबभन्दा प्रमुख एउटा रिजन लिने भने चाहिँ त्यो मुभमेन्टको बेला भएको त्यो कारण, त्यो एउटा, तर एउटा मात्रै कारण थिएन. त्यो पछि जस्तो अब अडियन्सहरूले अडियन्सहरूमा विकल्पहरू भएर हो, जस्तो हेर्नुहोस् टिभी, अब टिभी पहिले एनटिभी थियो, एनटिभीकै दुईटा भयो होइन, अब एनटिभी 2 पनि भइदियो, अनि च्यानल नेपाल आइदियो, अनि यिनीहरू फेरि यिनीहरू सेटेलाइटमा गयो, अनि फेरि कान्तिपुर टिभी आयो, इमेज च्यानल आयो, अनि फेरि उता दिल्लीबाट ट्रान्समिट गर्ने गरेर नेपाल 1 आयो, अब अहिले त तपाईँको हेभी न्युज टिभी आइरहेछ, सगरमाथा आयो नेपालमा पनि गर्दाखेरि, अब टिभी च्यानलहरू यसरी बढेर आएर यी मध्ये कतिपय टिभी च्यानलहरू चाहिँ नि सेटेलाइट छ लिङ्क, अनि त्यसले गर्दा अब यिनीहरूले पनि कम्पिटिसन गरिरहेछ, मार कम्पिटिसन, किनभने प्रतिस्पर्धा त हुने हो. अब यसले पनि सिनेमा देखाउँछ, हिन्दी पनि देखाउँछ, यो पनि देखाउँछ, अनि एक्सेस पनि बढी भएर गयो यसको दोस्रो कारण. तेस्रो चाहिँ नि पाइरेसी अत्यन्त ज्यादा, त्यहाँनेरि तपाईँको हुन त अहिले ऐन आएको छ, प्रतिवेदी कारण ऐन र नियमावली भन्दा आएको छ अहिले, त्यो चाहिँ कपिराइटको ऐन हो, त्यसले पेनलाइज गर्ने यो गर्ने क्षेत्र इफेक्टिभ भइरहेको छैन, अब कोसिस गरिरहेछन् त्यहाँनिर। त्यो भएको कारणले गर्दाखेरि अब टेक्नोलोजीले चोरी सजिलो गरिदियो, तपाईँको एउटा सानो कम्प्युटर लगाएर राख्नु हो भने तपाईँ भएको चोरेर भट्टावट डिभिडीमा भिसिडीमा भट्टावट बनाउँदै गर्नुहुन्छ, तपाईँको झापादेखि लिएर पुरो मेजी पछि महाकालीसम्म धेरै ठाउँहरूमा यस्तो चोर व्यापारीहरूले कतिपय ठाउँ पक्राउ पनि परे, कारवाही पनि भएको छ गरेर भट्टावट त्यो तपाईँको सिनेमाको हरेक चोरी त्यो पनि फेरि सिलगढीलाई बेस गरेर सिलगढीबाट इन्डियापट्टिबाट गएर यता आएर बाँडिने त्यो सस्तोमा बिक्री गरिदिने, अनि त्यसले गर्दाखेरि मान्छे कतिपयको अब कतिपय सहरी इलाका त टिभी छ तपाईँको भिसिडीको छ प्लेयरहरू अनि त्यसमा हेर्ने मान्छेले, त्यसले गर्दा पनि व्यापारलाई असर भयो, सेभरल फ्याक्टरहरू छ। तर त्यो बेलाको एउटा मेजर कुरा छ नि त्यो देशको समग्र स्थिति र त्यो स्थितिको पछाडि मेन कज छ नि त्यो माओवादी आन्दोलन र त्यसले सिर्जना गरेको हिंसा तोडफोड यो सब हिंसात्मक गतिविधिहरू थियो।
हिंसा सेक्समा आधारित चलचित्रहरूको जति विरोध भएको छ, जति आलोचना हुन्छ नि, तर बन्ने बेलामा त्यस्तै धेरै चलचित्रहरू बनिरहेको कारण किन होला?
त्यो चाहिँ ह्युमन इन्स्टिङ्क्टमा मलाई के लाग्छ भने मान्छेले जति भन्यो भने पनि यो दुईटा कुराप्रति मानिसहरू आकर्षित हुने, त्यो मानिसको मूलभूत प्रवृत्ति जन्मजात प्रवृत्ति र छ त्यो मान्छेको हुनेमा हुनाले, त्यो हामीले जति कुरा गरेमा आवरणमा जे कुरा राख्छौँ भने पनि त्यसले मान्छेलाई आकर्षित गर्छ, त्यो कुराको डिमाण्ड बढी हुने होइन। अनि अब यो व्यापारीहरू सिनेमाको नि आखिरी व्यापारीहरू हुन्थ्यो, सामाजिक चेतना दायित्व आफ्नो ठाउँमा छ, कतिमा छ त्यो कतिमा छैन त्यो हुँदाहुँदै पनि केबाट बढी आम व्यापार हुन्छ भन्ने हेर्दाखेरि ती दुईटा तत्त्वहरूमा बढी व्यापार हुने, त्यसको सेरोफेरोमा बढी व्यापार ज्यादा त्यो कारणले भएको।
आफूलाई मन परेको कलाकारको नाम लिनुपर्दा कसको नाम लिनुहुन्छ?
अब थुप्रै छन् अब कलाकारहरू, के छ भने विशेषताहरू छ, विशेषताहरू भने सम्पूर्ण गुणहरू हुँदैन, अब धेरै यो कलाकारहरू पुरानाहरूसँग मैले काम मसँग गरिसकेका छन्, अब कोहीको केही गुण छ, कोहीको केही गुण छ, कोहीको केही गुण छ, कसैको केही कुराहरू मनपर्छ, जस्तो हामी कास्टिङ गर्नुपर्दा मान्छे कलाकार लिनुपर्दाखेरि त्यो कसा विषयवस्तु हेरेर यो टाइपकोमा कसले करेक्टली आफूलाई अभिव्यक्त गर्न सक्छ, आफूले एक्सप्रेस गर्न सक्छ त्यो हेर्छ, त्यो हेर्दाखेरि नै त्यसको गुणहरू हामीहरूले हेर्ने हो। कुनै ठाउँमा एक खालको कलाकार राम्रो भयो भने त्यही कलाकार हरेक ठाउँमा हुँदैन, त्यो भएले एउटै कलाकार राम्रो भन्दा नि थुप्रै कलाकारहरू छ जसमा राम्रा गुणहरू छन् तर समग्र गुण एउटै कलाकारमा हुन सम्भव छैन, त्यो भए हुनाले एउटैको नाम नलिउ तर अब थुप्रै छन् त्यो, त्यसमा अब पर्टिकुलर कलाकारको विषयमा कुरा उठ्यो भने त्यसमा यो गुण राम्रो छ भनेर म भन्न सक्छु मेरो अब्जर्भेसनमा, तर अब कोहीमा के कोहीमा के कोहीमा के कोहीमा एकभन्दा बढी गुणहरू छ,
सम्पूर्णताले भरिएको कोही पनि
सम्पूर्णता चाहिँ नि सम्पूर्णताले भरिएको
चलचित्रको भविष्यप्रति स्टेसन हाम्रो नेपालको बारेमा, नेपालको चलचित्रको भविष्यप्रति आशावादी त हुनुहुन्छ?
म त डेफिनेटली आशावादी छु,
तर यसको विकास प्रवर्धन प्रचार र प्रसारको लागि यहाँ के गर्दै हुनुहुन्छ?
अहिले त तुरन्तै त म केही गरिरहेको छैन, अब अलि अगाडिसम्म त म विभिन्न सरकारी निकायहरूमा अर्ध सरकारी निकायहरूमा बसेर यसलाई प्रमोट गर्ने धेरै प्रयत्नहरू चाहिँ गरियो, अब सरकारी निकायमै पनि सरकारी निकायको दुईटा प्रमुख भन्ने एउटा साई नेपाली चलचित्र संस्थान हो, त्यसको पनि सुरुमा म सौभाग्यवश नीति निर्माण गर्ने त्यसको फाउन्डेसन लिए गर्नेमा एउटा मेलिन अहम भूमिका निर्वाह गर्न पाएँ, त्यो पछि फेरि अहिले आएर पनि चलचित्र विकास बोर्ड भन्ने गभर्मेन्टले गठन गर्यो त्यसको पनि स्थापना कालको चेयरम्यान मै थिएँ, त्यसमा बसेर विभिन्न कुराहरू गरेको अब लामो कुरा आउँछ अन्तर्गत गरेका कुरा गरेँ भने, अब प्राइभेट सेक्टरमा पनि अब अहिले स्ट्रङ नन गभर्मेन्टल अर्गनाइजेसनमा चलचित्र निर्माता सङ्घ हो, निर्माताहरूको एपेक्स बढी छ, त्यसको पनि पहिलो चेयरम्यान चाहिँ मै थिएँ, त्यो भएर त्यो सङ्गठन गर्ने त्योबाट सङ्गठित गर्ने निर्माताहरूले ती प्रयत्नहरू त्यो 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 अवस्थाहरूमा चाहिँ भएर गयो। अब बीच बीचमा चलचित्र विकास बोर्ड गर्छौँ भने अगाडि पनि सरकारले गठन गरेको थियो त्यो चाहिँ नि एउटा संचार संचार मन्त्रालयले गरेको थियो एउटा संचार परिषद भनेर गठन गरेको थियो त्यसमा यो चलचित्रपट्टिको चाहिँ नि त्यसमा संचारमा विभिन्न आयो प्रेसको मिडियमहरू पनि आयो इलेक्ट्रोनिक्स आयो विभिन्न आउँदा यो सिनेमापट्टिको चाहिँ नि त्यसको संयोजक म थिएँ त्यो टास्क फोर्सको अनि त्यसले विभिन्न कुराहरू रिकमेन्ड गर्यो वर्क गर्यो अब यसको विभिन्न बेलामा संस्थागत हिसाबले कसरी यसलाई टेवा पुर्याउने भनेर यस्तो धेरै गतिविधिहरूमा संलग्न भइयो अगाडि अब र अब सृजनात्मक हिसाबले अब यो सिनेमाहरूमा गीत लेख्ने सिनेमा निर्माण गर्ने पटकथाहरू लेख्ने सिनेमै निर्देशन गर्ने अब यही गतिविधिहरू हो जसले समग्र उद्योगलाई मदत गर्छ त्यो आफ्नो क्षमताले उठाएको गरियो अहिले केही समय यता चाहिँ गरेका छैन मैले अब यताबाट फर्केर अमेरिकाबाट फर्केपछि केही सुरु गर्ने विचार मेटा छु
विदेशमा नेपाली चलचित्रको बजारको सम्भाव्यता बारे के छ यहाँको के भन्नुहुन्छ
सम्भाव्यता अब हामीहरूले यसलाई दुई खालको बजार देख्छु कि एउटा बजार चाहिँ के भन्दाखेरि नेपाली स्पिकिङहरूको बीचको बजार अब नेपाल पहिले जस्तो रहेन पहिले विदेशमा नेपालीहरू थिएन अब नेपालको केही मुलुकमा त दोस्रो पुस्ताको पनि सिर्जना भइसक्यो र झन्डै 12 लाख जति नेपाली अहिले विदेशमा छन् भन्ने अनुमान छ अब 12 लाख नेपालीहरू छन् अब अमेरिकामै गर्दा थुप्रै संख्या पुगिसक्यो है अमेरिकामै अब 1 लाख भन्दा बढी पुग्न लाग्यो भन्छ कोही 50,000 भन्छ कोही डीसीमै 30,000 छ भन्छ थाहा छैन अब अधिकारीको तथ्याङ्क नभए पनि अब 12 लाख लेबर मार्केट हुन्छ गल्फ स्टेटहरूमा ठूलो संख्यामा नेपालीहरू भएको छ अब क्यानाडामा नेपालीहरू भयो अस्ट्रेलियामा भयो अमेरिका भयो इङ्ल्यान्ड भयो गर्दा थुप्रो मुलुकहरू भइसक्यो अब जहाँनिर नेपालीको एउटा साइजेबल संख्या चाहिँ नि छ त्यो भइरहेको कारणले एउटा चाहिँ नि यी मुलुकहरूमा संस्थागत हिसाबले निरन्तर नेपाली सिनेमा नेपाली कम्युनिटीकै लागि देखाउने भन्ने एउटा भाग त्यो पनि एक्सप्लोइट भएको छैन अब अहिले कहिले काहीँ निर्माता आफैले प्रिन्ट बोकेर ल्याएर देखाउने प्रयास भनेको चाहिँ फाटफुटे प्रयास हो त्यो संस्थागत हिसाबले त्यो निरन्तरता दिने हिसाबले गरिएको प्रयत्नहरू होइन त्यसो भएले एउटा त्यो प्रयत्न भयो भने पनि यो 12-14 लाख नेपालीहरूबाट पनि एउटा सानो बजार त्यो पनि राम्रै बजार हो त्योभन्दा पनि ठूलो बजार छ नि नेपालीहरूले सिनेमाको कलाको भाषा ब्यारियर हुँदैन किन भन्दाखेरि कलाको सिमाना भाषाले निर्धारण गर्दैन सधैँ तपाईँले युनिभर्सल हुन्छ भन्छ त्यो भएको कारणले गर्दाखेरि जस्तो साना मुलुकहरू भने इरान जस्तो मुलुकहरूले धेरै पछि सुरु गरेर चाइना ठुलै मुलुक भयो भने यिनीहरूले त्यो भाषाको अवरुद्धताको बावजुद पनि अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेर देखाउन थालिसके सबटाइटलको आधारमा त्यसो भएले सबटाइटल गर्ने डबिङ गर्ने त्यसरी सबटाइटल बढी चल्ती छ त्यसैले हामीहरूले सृजनात्मक हिसाबले उच्च स्तरको चिज बनाउन सक्यौं भनेदेखि हामीलाई प्रतिनिधित्व गर्ने चिजहरू बनाउन सक्यौं भने हाम्रो पहिचान हुने चिजहरू बनाउन सक्यौं भने त्यस्तो खालको चिजहरूको निर्माण हुन थाल्यो भने त्यसले अन्तर्राष्ट्रिय बजार पाउन सक्छ क्रमशः फेरि अन्तर्राष्ट्रिय भने हाम्रो मुलुक त यति सानो हाम्रो लगानी थोरै छ कि यहाँ त सानो सानो एरियामा सानो एरियाले पेट्रोनाइज गरिदियो भने पुग्छ हामीले धेरै हुन्छ त्यो भए हुनाले त्यो गर्ने सम्भावनाहरू छ त्यो अलिअलि लक्षणहरू जस्तो डकुमेन्ट्रीहरू अहिले बनाइरहेछ हुन त धेरैले भिडियो फर्मेटमा बनाइरहेछन् अब भिडियो फर्मेटमा बनाएको डकुमेन्ट्रीहरू अब फाटफुट देखा पर्न थाले छ अन्तर्राष्ट्रिय बजारहरू भिडियोको डकुमेन्ट्रीहरू छ वृत्तचित्रहरू भने फिचर फिल्म पनि र डकुमेन्ट्रीहरू पनि को निर्माण हामीले राम्रो किसिमबाट गर्न सक्यौं अलि उच्च स्तरको प्रविधिको हिसाबले वैचारिक हिसाबले सृजनाको हिसाबले गर्यौं भने अन्तर्राष्ट्रिय बजारमा हामीले प्रवेश पाउन सक्छौ र अबको फड्को भनेको चाहिँ नेपालीले लिनुपर्ने फड्को त्यही हो एउटा अवस्था चाहिँ एउटा स्टेज छ जहाँनिर हामी आत्मनिर्भर हुने आन्तरिक बजारलाई मात्रै गर्ने हिन्दी सिनेमाले पेल्याएको छ त्यसलाई सीमा बाहिर पुर्याएर हाम्रो ठाउँ हामीले लिने त्यो प्रयत्नहरू भइरहेको थियो, त्यो प्रयत्नको पहिलो फेज
स्टेज
हामी छौँ अरे, त्यो भए अब हाम्रो स्टेज हुने फड्को मार्नुपर्छ, त्यो हाम्रो सीमा काटेर हामी चाहिँ अन्तर्राष्ट्रिय रूपमा प्रवेश गर्न आउनुपर्छ र त्यो सम्भावनाहरू छ र त्यो होप मलाई किन पनि लाग्छ भने अब नयाँ पुस्ताका केटाहरू छ, थुप्रो भाइहरू आए बहिनीहरू आए जसले अब अन्तर्राष्ट्रिय एक्सपोजरहरू पाएको छ, अब इन्टरनेटले नै इन्टरनेटको एक्सेसले नै संसारलाई सानो बनाइदिइरहेको छ, एक्सपोजर लेभल भेरी हाई भयो, एजुकेसन लेभल बढ्दै गइरहेको छ र अब औपचारिक शिक्षा पहिला नेपाली सिनेमामा औपचारिक शिक्षा लिएका अत्यन्तै सीमित मान्छेहरू छ, खालि ट्रायल एन्ड एररबाट सिकेर इन्डस्ट्री धाने, अब चाहिँ औपचारिक शिक्षा ग्रहण गर्ने धेरै नेपालीहरू अहिले विदेशमा छरिरहेछ, अब तपाईँको अमेरिकामा छ, बेलायत ठाउँ ठाउँ पढिरहेछ, क्यानाडामा छ, त्यसमा सिनेमामा पनि छ, अनि मास मिडियामा मान्छेहरू छ, भिडियो टिभीमा मान्छेहरू, यो विभिन्नमा गरेको छ र यो गर्ने नयाँ जेनेरेसनको भाइ बहिनीहरूको चाहिँ नि उनीहरूको एक्सपोजरको लेभल एजुकेसनको लेभलले गर्दा क्रिएटिभिटी पनि उनीहरूको डेफिनेटली हाई हुन्छ, क्रिएटिभिटी अन्डरस्ट्यान्डिङ हाई लेभलको हुन्छ र उनीहरूले मुलुकलाई बुझ्न सक्नुपर्छ, यो टेक्निकलिटी एकतिर छ तर मुलुकलाई आत्मसात गर्ने हाम्रा कुराहरूलाई आत्मसात गर्ने र पढ्ने बुझ्ने त्यो क्रम अलिकति बढ्दै जाने र अब यिनीहरूले इन्ट्रेस्ट लिन थालेपछि हाम्रो अन्तर्राष्ट्रिय बजारको प्रवेशका ढोकाहरू खुल्छन् भन्ने लाग्छ।
साह्रै राम्रो र आशावादी कुरा गर्नुभयो, आशा गरौँ यसमा हामीले चाँडै नै सफलता पाऊ। अब निर्देशक यादव परेशसँगको अन्तर्गत हामी अन्त्य अन्त्यमा आइसकेछौँ, नामले त हलिउडको नक्कल गर्दै कलिउड भन्न थालेको छ नेपाललाई, तर के हलिउडको दाँजोमा कलिउड पुग्ला जस्तो लाग्यो?
हलिउड नै होइन, हलिउड पछि तपाईँको बलिउड हुन्छ, इन्डिया
इन्डियामा
बलिउड हो, बलिउड पछि अनि कलिउड, अनि हामी हलिउडको सिको इन्डियाले गर्छ, इन्डियाको सिको हामीहरूले गर्छौँ र यथार्थ पनि त्यही छ। यथार्थ पनि के भने भारतीय सिनेमा भन्दा हिन्दी सिनेमा, हिन्दी सिनेमाको डायटमा डेभलप भयो, सुरुदेखि नै हिन्दी सिनेमा मात्रै चल्यो नेपालमा, त्यसैले अडियन्सले पनि त्यही टाइपको टेस्ट डेभलप गर्यो है, त्यो कुरा हामीलाई खालि सिनेमा मात्रै लागु हुन्न, साहित्यमा पनि त्यो कुरा लागु हुन्छ, साहित्यको पनि त्यही कुराहरू धेरै कुरामा एउटा कल्चरल लिङ्ग्विस्टिक दबाव भन्नुहोस् त्यो प्रभाव भारतबाट धेरैसम्म त्यो जियोग्राफिकल प्रोक्सिमिटीको कारणले पनि गरियो, राजनीतिक कारणले पनि गरियो, त्यो कारणले गर्दाखेरि त्यो प्रभाव भए हामीले हिन्दीबाटै सिक्यो, दर्शकले पनि हिन्दीबाट टेस्ट डेभलप गर्यो, त्यही खालको डिमान्ड हुन थाल्यो, त्यो बनाउनेहरूले पनि हिन्दीबाट सिके, हिन्दीमै आउजाउ भयो गरेको त्यही प्रभावहरूबाट भएर गएको हो। तर के भने अब हिन्दी चाहिँ नि लार्जेस्ट फिल्म इन्डस्ट्री संसारको, त्यत्रो लगानी पनि गर्न सक्छ उसले, हाम्रो चाहिँ सबभन्दा सानो, त्यो भएले अब त्यो हिसाबले हामीले प्रतिस्पर्धा गरेर सम्भवै छैन, हामीले सिर्जना र नवीनता, सिर्जना प्रयोग र आफ्नोपनको हिसाबले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यसैले अब हामीले प्रतिस्पर्धा, तर सिर्जनामा चाहिँ लिमिट छैन, साइजको लिमिट हुन्न, लगानीको लिमिट हुँदैन, त्यो आवश्यक छैन, त्यो अनिवार्य छैन, त्यो भए हुनाले हामीले प्रतिस्पर्धा गर्ने भोलि हलिउडसँग वा बलिउडसँग गर्ने भने हामीले सिर्जना आफ्नोपन नोभेल्टी त्यो हिसाबले त्यो प्रयत्न गर्नुपर्छ,
आफ्नोपनको विशेषता लिएर
त्यो लिएर आउनुपर्छ।
अब भविष्यमा कुनै चलचित्र निर्माण गर्दै
अब चाहिँ नि अब होइन मेरो पहिलादेखि नै अब सालाखाला कमर्सियल पिक्चर त बनाइदिए भन्नेहरू पनि छन् र म आफै बनाउँदा नि भनियो, मैले अहिले त्यो व्यापारिक सिनेमा बनाउने त्यति मेरो चाख छैन, मैले चाहिँ नि अलिकति पृथक खालको सोच रहेको, अलिकति पृथक सिनेमाहरू केही गरौँ भन्ने धारणाहरू छ, धारणाहरू यताबाट गएपछि हेर्छु।
अब हामी निर्देशक यादव खरेललाई छोडेर एकछिन साहित्यकार गीतकार यादव खरेलसँग कुरा गर्नुहुन्छ, गीत किन लेख्नुहुन्छ?
आफूलाई अभिव्यक्त गर्ने, मूलत आफूलाई अभिव्यक्त गर्न, मानिस स्वभावले नै आफूलाई सधैँ मानिसले आफूलाई एक्सप्रेस गरिरहन्छ, अभिव्यक्त गरिरहन्छ, त्यो एक्सप्रेसन कसैको गफ गरेर अभिव्यक्त गरिरहन्छ, कसैले हिंसाले अभिव्यक्त गरिरहन्छ, हाम्रो सम्पूर्ण क्रियाकलापहरू आफूलाई उजागर गर्ने, आफूलाई पोख्ने हो, आफूलाई अभिव्यक्त गर्ने, माध्यम फरक हुने भयो, तरिका फरक हुने हो, तपाईँले कसैले लेखिरह होला, कसैले गाइरह होला, कसैले गफ गरिरह होला, कसैले खेलिरह होला, तर सधैँ आफूलाई मान्छेले एक्सप्रेस गरिरहन्छ, अभिव्यक्तिको एउटा माध्यम हो र लेख्ने पनि आफूलाई अभिव्यक्त गर्ने आफूलाई बाहिर ल्याउने हो।
कस्तो समय लेख्नुहुन्छ?
समयको कुनै ठेगान नै हुन्न मेरो। ज्यादा पहिले पहिला म बिहान ज्यादा लेख्थे, अब अचेल मुड आयो भने कहिले अब बेलुकै बस्थेँ, कहिले दिउँसै पनि लेख्छु, मुडमा निर्भर गर्छ। पहिला पहिला चाहिँ म बिहान ज्यादा मन पराउँथे लेख्न,
कारण
फ्रेस हुने होला। अब अहिले चाहिँ ठेगान हुँदैन, अहिले चाहिँ अब यसो मुड बन्यो भने जतिखेर पनि लेख्छ।
अनि आफ्नो रचनाहरूमध्येमा आफूलाई मन परेको गीतको नाम लिनु पर्दाखेरि कुनै गीत?
अब फरक फरक मुड, फरक फरक मनस्थितिमा लेखिएको फरक फरक थेमको गीतहरू छ, अनि एउटै भन्दाखेरि अलिक अप्ठ्यारो। अब यो ज्यादा मानिसहरूले ज्यादा मन पराएका एक खालका कतिपय गीतहरू छ, कतिपय त्यति प्रचारमा नआए आफूले लेखनको हिसाबले राम्रो। किनभने गीत चाहिँ के हुन्छ भने तिनटै कुरा राम्रो भएपछि प्रचारमा हुने हो, तपाईँको आवाज पनि मिल्नु पर्यो,
सङ्गीत
पनि मिल्नु पर्यो, त्रिवेणी भन्छ हामी, यो तिनै कुराको सम्मिश्रण भइदियो भने त्यो गीत हिटमा आउँछ। भइदिएन कुनैमा जाने गीत चाहिँ एकदम लेखा एकदमै सुन्दर छ, राम्रो छ, तर सङ्गीत बिगाडिदियो भने त्यो खुसियो, अर्को गायनमा ठिक आवाज लागेन भने त्यो बिग्रियो। त्यसै हुनाले लेखनको स्तर पपुलर हुँदैमा ज्यादा चल्ती हुँदैमा हुने होइन, लेखनको स्तर आफ्नो ठाउँमा हुन्छ। पपुल्यारिटी र त्यो गीत हिटमा आउनुको अर्को, कहिले काहीँ संयोगले दुइटै कुरा मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ। त्यसैले अब एउटै गीत यही नै सबभन्दा बेस्ट भन्ने चाहिँ लाग्दैन मलाई। अब विभिन्न छ लेखाइहरू, अब दुई चार सय गीतहरू छन् है बाहिर आइसके मेरो, त्यसले गर्दा यति भन्न गएन।
अनि अघि अब गीतको गीतलाई हिट गर्नको लागि त्रिवेणी त कुरा गर्ने त्यो कुराको सङ्गम त हुन्छ भनिहाल्नु भयो, तर पनि अहिलेसम्ममा आफ्नो गीत कुन गायकले या संगीतकारले आफ्नो गीतको मर्म बुझेर गाएको अथवा चाहिँ संगीत दिएको जस्तो लाग्छ?
यसमा के छ भने मैले अब संगीत गरेकोमा पनि अब सुरु सुरुको त बितेर जानुभयो, अलिअलि एउटा दुईटा गरेँ नि। अब उस्ताद भैरव बहादुर भन्ने हाम्रो नायिका भुवन चन्द्रको बुवा हुनुहुन्थ्यो, रेडियोमा काम गर्दाखेरिको सँगै, अब उहाँहरूको बेलादेखि लिएर उहाँहरू बित्नुभयो धेरै अगाडि। अब उत्तराज भन्नेहरू थिए, सुरु सुरुका अरू संगीतकारहरू पनि थिए है, उहाँहरू कतिपय बित्नु हो। अब शिवशंकर, नाति दाई, यी सबै बितेर गइसक्नु हो उहाँहरू, त्यो बेलाकोदेखि लिएर अहिलेको नयाँ पुस्ताका समुद्र बासकोटादेखि लिएर शक्तिवल्लभदेखि लिएर विभिन्न छन्, धेरैले गरेका छन् मेरो म्युजिक, अब मेरो गीतहरू। अब यी संगीतकारहरू पनि आफ्नो चरित्रहरू छ क्या, चरित्र भनेको त्यसको आफ्नो पनहरू छ र त्यसको आफ्नो गुण र विशेषताहरू छ विभिन्न। अब जस्तो शिवशंकरलाई केलाउनु भयो भने शिवशंकरको एरेन्जमेन्टमा बेस थियो, अब अहिले जस्तो तपाईँको त्यो इलेक्ट्रोन त्यो सिन्थेसाइजर लिएर त्यो प्रोग्रामिङ त्यो एउटा ढ्याकढ्याक मेकानिकल थिएन, जम्मै आफूले गर्नु पर्थ्यो, जम्मै एकोस्टिक बाजा मात्रै युज हुन्थ्यो, त्यो जम्मै त्यो यान्त्रिक बाजा प्रयोग हुँदैन थियो, आफैले बजाउनु पर्ने त्यो हुँदाखेरि एरेन्जमेन्टहरू असत अत्यन्तै राम्रो गर्ने, शिवशंकरको क्यारेक्टर त अत्यन्त फास्ट गर्थ्यो शिवराई। अब शिवशंकरको अब त्यो 900 खोला तरेर जाने अब शिवशंकरले गरे मेरो गीत हो। अब थोरै बाजाहरू लिएर पनि अत्यन्त राम्रो किसिमले एरेन्ज गर्ने क्यारेक्टर थियो शिवशंकर। नाति दाईको क्यारेक्टर थियो, नाति दाई भने के भने अहिले पनि नेपाली संगीतको शीर्षस्थ मान्छे मान्छु म, नाति दाईको उचाइमा कोही पनि पुग्न सकेका छैन नातिकाजी, मेरो सोच छैन, त्यो चाहिँ विविधताको हिसाबले पनि छैन, यति धेरै गरेका छ उसले संख्याको हिसाबले, डाइभर्सिटी विविध किसिमको के चाहिँ किसिम गरेका छैन नाति दाईले, त्यो हिसाबले पनि पुग्न सके, संख्याको हिसाबले पनि, गुणस्तरको हिसाबले पनि, विविधताको हिसाबले पनि, र नेपालीपनलाई समाउने हिसाबले पनि नायकदाईको उचाइको अहिलेसम्म नेपाली संगीतकारमा सर्वश्रेष्ठ छान्नु गर्यो भने मैले पनि नायकदाईलाई छान्छु। अब नायकदाईको नि क्यारेक्टर थियो, नायकदाई के थियो भने त्यति फास्ट होइन, ऊ अलि स्लो हो गर्दाखेरि, अनि अर्को नायकदाई के भने यति मधुर चिज गर्छ, यति स्वाद मधुरता नातिदाईको मेलोडी, त्यो मिठास, कोमलता, सरलता, सहज सरल बगेर जान्छ नायकदाई, त्यो क्यारेक्टरहरू छ उसको गीतहरूलाई लिएर गएर, अनि नेपालीपनलाई समाउँछ लोक लयका पनहरूलाई नायकदाई, नायकदाईको आफ्नो क्यारेक्टर छ। अब शम्भु जित्छ, अब शम्भुको त्यो डाइनामिजम छ उसको। तपाईँ अब तपाईँलाई म उदाहरण दिन्छु, उसले धेरै चल्ती भागिनु मध्ये मेरो धेरै गरे जस्तो शम्भुले, अब शम्भुले गरे मध्येमा धेरै चलिया गीतहरू पनि छ, अब यस्तै रहेछ यहाँको चलन भन्ने फिल्म भन्दा बाहिरको, अथवा गैरी खेतको सिरै हान्यो वर्षायामको तरङ्गीले गरे, त्यो गैरी खेतको सिरै हान्यो भन्ने गीत जहाजमा बसिसकेपछि, त्यो काठमाडौँबाट बम्बई, त्यो डाइरेक्ट फ्लाइट थियो, बम्बई आउँदा त्यहाँ जहाजमा चढ्दाखेरि उसले गुनगुनाउँदै मिलाउँदै मिलाउँदै जाँदाखेरि पछिपल्ट बम्बईमा रेकर्डिङ छ, उसले तयार गरिन्छ, राठौरीमा पनि तयार गरिदिन्छ, डाइभर्सिटी छ उसमा, जे खालको चिज भने पनि गराउँछ उसले। त्यसो हुँदाखेरि ओरिजिनालिटी पनि ल्याउँछ, हरेकमा फिट हुन्छ, फास्ट पनि गर्न सक्छ, त्यस्तो धेरै क्वालिटीहरू छ शम्भुजीतमा, त्यसैले अडेर बसिरहेछ, मिठास पनि लिएर आउँछ, यो सब उसका आफ्ना गुणहरू छ। गर्दाखेरि तपाईँले धेरै हरेकको आफ्नो पन, त्यस कारणले नै उनीहरू सर्भाइभ गरे नि, त्यो कारण हरेकको त्यो छ। त्यसैले अब यही नै भन्न चाहिँ गाह्रो छ, यही नै, कसैको केही मनपर्छ, कसैको केही मनपर्छ, कसैको केही बानी राम्रो छ, कसैको केही राम्रो छ, तर समग्रमा हेर्ने हो भने चाहिँ अहिले पनि म नाति गाजीलाई चाहिँ नि शीर्षस्थमा चाहिँ म गीत लेखनमा माधव घिमिरे, म्युजिकमा नाति गाजी हुन्छ अहिले।
अब अन्तमा गीतकार तथा निर्देशक दुवै गीतकार तथा निर्देशक यादव खरेलको हैसियतले खसखस डट कम का श्रोताहरूलाई र पाठकहरूलाई केही सन्देश
हामीले अहिलेसम्म यति लामो कुरा गऱ्यौँ, त्यो नै सन्देश हो, त्यो नै एक्सप्रेसन हो, तपाईँले धेरै कुरा कोट्याउनु हो, मैले धेरै कुरा भनिसकेँ। मलाई एउटा भन्दा मन लाग्यो नि के भने पाठकहरूसम्म जो माध्यम दिनुभयो नि त्यो ठुलो कुरा हो। तपाईँहरू अमेरिकामा बस्नु भएको छ, अमेरिका चाहिँ एउटा यान्त्रिक मुलुक हो, जहाँ पैसा नै देउता हो, समय नै पैसा हो, त्यो अवस्थामा त्यो यो भ्याल्युज आएको मुलुकमा र जीवन यति फास्ट छ, मानिस यसरी थिचिएको छ समयले पैसाले, यान्त्रिक रूपमा जीवन निर्वाह भइरहेछ अमेरिकाको, अब त्यो अवस्थामा पनि तपाईँहरूले यसरी नेपाली साहित्यलाई यहाँको श्रोतासम्म, यहाँको पाठकसम्म पुर्याउने लिङ्कहरू कायम गर्ने समय निकालेर, अब यसमा चाहिँ आर्थिक लाभ छैन, अन्त लाभ बिनाको कामहरू पनि अमेरिकामा बसेर गर्छन् भनेर सोच्दा चाहिँ त्यो चाहिँ नि अत्यन्तै सराहनीय पक्ष चाहिँ त्यो लागेको छ।
हजुर, धन्यवाद। एउटा अर्को अन्त्यमा खसखस डट कमले के गर्नु, के प्रचलन अहिले चलाएको छ भने कवि र अथवा गीतकार रचनाकारहरूको आफ्नै स्वरमा र त्यो रचनाहरू पढ्न लगाएर उहाँकै स्वरमा चाहिँ खसखस डट कममा अपलोड गर्ने चलन अहिले चलाएको छ। त्यो सायद मैले सबै देखेको छैन, सायद खसखसलाई पनि पहिला होला जस्तो लाग्छ यस्तो मामलामा। त्यसको लागि चाहिँ यहाँको कुनै एउटा पूर्ण कविता अथवा चाहिँ गीत
म यसरी हेर्नु है त, मलाई आउँदैन बाहिर चाहिँ यसमा के छ भने